इल्म व अमल का कारवां आईएसओ है पाक वतन के पास आईएसओ।
खुशी हो रही है एक बार फिर तुलू फजर तालीमी कन्वेंशन में एक इंतहाई अच्छी तादाद प्रोफेशनल तालीमी इदारों की देखकर, और लग रहा है कि इंशाल्लाह आईएसओ पाकिस्तान दोबारा रुश्त और तोसी का सिलसिला जो है वो शुरू हो गया है, और इंशाल्लाह आप जैसे दोस्तों के ज़रिए से आईएसओ का प्रोग्राम पैगाम जो है वो बहुत तेज़ी से इंशाल्लाह आपके इदारों के अंदर भी, आपके इलाकों के अंदर भी, आपके मनातक के अंदर भी इंशाल्लाह ताला मिलेगा। अभी जो मौजू आपको कहा गया है ये मौजू खुद मेरे लिए एक सवाल की निशान है, लिहाजा मैंने इसे आप दोस्तों की क्वेश्चन आंसर सेशन की मदद से हल करना है, लेकिन उससे पहले मैंने इसके ऊपर खुद दो क्वेश्चंस खड़े किए हैं इस मौजू के ऊपर, अगर ये क्लियर हो गया तो इंशाल्लाह ये मौजू भी क्लियर हो जाएगा। आप एक बार फिर जरूर पकड़िएगा। मौजू रखा गया है कि तंजीम और तालीम में तवाज़ुन कैसे हो, कोशिश की है कि अगर मैक्सिमम गुफ्तगु का हमारा सिलसिला हो तो वो आधे घंटे से ज़्यादा ना हो, बाकी अगर वो क्वेश्चन आंसर सेशन हो तो वो इंशाल्लाह आपकी खिदमत में आकर। क्या आप दोस्तों को भी ये सवाल मुतनाज़े लगता है, क्या आपको लगता है कि नहीं ये बड़ा एक दुरुस्त मौजू है तंजीम और तालीम में तवाज़ुन के एतबार से, क्या कहते हैं आप दोस्तों? क्या खुद आपको भी ये मौजू कि तालीम और तंजीम में तवाज़ुन कैसे रखा जाए, इस मौजू के ऊपर आप भी कोई सवाल रखते हैं या आपके ख्याल में मौजू ठीक है? मौजू ठीक है। अच्छा, मैं आपसे पूछता हूँ कि तंजीम का मतलब क्या है, चीज़ों को मुनज़्ज़म करना। तो दरअसल यहाँ चीज़ों को मुनज़्ज़म करने और तालीम के मुकाबले में कोई जंग हो सकती है? इसके दरमियान तवाज़ुन का कोई मसला हो सकता है? बताएं ना भाई, चीज़ों को मुनज़्ज़म करना बामुकाबला तालीम, ये कोई मसला है? आप ये तो कह सकते हैं कि फलां काम बामुकाबला फलां काम, ये तो कह सकते हैं, लेकिन चीज़ों को मुनज़्ज़म करने का मतलब ही ये होता है कि आपने तालीम को कितना वक्त देना है, और इसके अलावा आपकी जो लाइबिलिटीज़ हैं, इसके अलावा जो आपके फ़राइज़ हैं, उन फ़राइज़ को आपने कैसे और कितना वक्त देना है। दुरुस्त है? इसका मतलब है कि खुद इसके ऊपर पहला सवाल ये खड़ा होता है कि तंजीम का तो मतलब ही ये है कि ये करीने अदल हो जाए कि जिस चीज़ को जिस जगह पर रखना है वहाँ रखा जाए। बस जो हमारा एजुकेशन का पीरियड है, जो तालीम का पीरियड है, उसको तालीम के उसमें रहना चाहिए, जो हमें घर के मामलात को देने के लिए है वो घर के मामलात के उसमें रहना चाहिए, और इसी तरीके से जो हमारे इज्तमाही उमूर के लिए टाइम है वो इज्तमाही उमूर के लिए मुशख्खस होना चाहिए। ये नहीं होना चाहिए कि इंसान अपना तालीम का वक्त इज्तमाही उमूर को दे दे, इज्तमाही उमूर का वक्त जो है वो घरेलू उमूर को दे दे, और घरेलू उमूर का वक्त जो है वो किसी और चीज़ को दे दे, और यूँ एक अनबैलेंस कैफियत क्रिएट कर दे जिसके नतीजे में आप हर लिहाज से एक फेलियर का शिकार होते हैं। तो बुनियादी तौर पर ये मैनेजमेंट है, ये नज़्म देना है कि कैसे आप अपनी इंफरादी ज़िंदगी और कैसे आप अपनी इज्तमाई ज़िंदगी को बैलेंस कर सकते हैं। तो क्या ये बात क्लियर है अभी कि ये नज़्म है बुनियादी तौर पे आपकी इंफरादी ज़िंदगी और इज्तमाई ज़िंदगी के दरमियान? जब आप अपनी इंफरादी ज़िंदगी के अंदर बात करते हैं तो उसमें आपका खानवादा और फैमिली भी किसी तौर आती है, और उसमें आपकी तारीफ भी आती है। जब आप अपनी इज्तमाई ज़िंदगी की बात करते हैं तो उसमें आपका ख़ानदान और मुआशरा आता है, और उसमें आपके करंट अफेयर से रिलेटेड आपके वाजिबात और जरूरियात आती हैं। बस इनके दरमियान तवाजन कैसे बरकरार रखा जाए कि ये चीज में से कोई एक चीज भी जोफ का शिकार ना हो जाए और दूसरी चीज भी भरपूर तरीके से अदा हो सके। सवाल ये है, सवाल ये नहीं है कि तंजीम और तालीम के अंदर तवाजन कैसे रखा जाए। तो क्या वाजे है ये बात? पहली वाजे सवाल पढ़े क्योंकि जब आप खुद ताकत कोई मुतनाज़े बना देते हैं तो शायद बात बेहतर तरीके से समझ में आती है। वो ये है, आप के नज़दीक मेयारे कामयाबी क्या है? जब आप मेयारे कामयाबी को अपना टारगेट करार देते हैं और उसको अपना पैरामीटर करार देते हैं, उसके ऊपर जांचते हैं, तो आपको पता चलता है कि मैं कामयाब हो रहा हूं या मैं नाकाम हो रहा हूं। बस हमें यह देखना है कि क्या तालीम और तंजीम या तालीम और इज्तिमाई उमूर के अंदर हमें यह देखना है हमारे यहाँ मेयारे कामयाबी क्या है। अब जब मैं कह रहा हूं हमारे यहाँ मेयारे कामयाबी, तो मैं आपको एक इमामिया तलबा के तौर पर मेयारे कामयाबी की तरफ बात कर रहा हूँ। मैं आपको एक आम फर्द और एक आम तालिबे इल्म की हैसियत से बात नहीं कर रहा, इसलिए कि आप लोगों से क्यों मुख्तलिफ हैं? मतलब इमामिया तलबा रंग में मुख्तलिफ हैं दूसरों से, नस्ल में, कद काठ में, इलाके के एतबार से, बताएं नहीं किस चीज़ में मुख्तलिफ हैं जी? अरे अरे जी शाबाश, नजरिए में मुख्तलिफ हैं, ठीक है। बस आप चूंकि इमामिया तलबा हैं लिहाजा आप अपने नजरिए की बुनियाद पर देखेंगे क्या आप यूनिवर्सिटी के अंदर एक कामयाब तालिबे इल्म हैं या एक कामयाब तालिबे इल्म नहीं है। बस आपका पैरामीटर जो है वो चेंज हो जाएगा, चूंकि आप एक आइडियोलॉजी के तहत दूसरे से डिफरेंस करते हैं। आप जब देखेंगे चीजों को तो आइडियोलॉजी के नतीजे में परखेंगे, आप लोग उस मादी पैरामीटर के तौर पर नहीं परखेंगे जो अमूमन यूनिवर्सिटीज के अंदर पैरामीटर बनाया जाता है। अमूमन यूनिवर्सिटीज के अंदर पैरामीटर होता क्या है कामयाबी का? क्या होता है कामयाबी का पैरामीटर जी अमूमन यूनिवर्सिटी के अंदर? अच्छे नंबर लेना और उसके बाद अच्छी जॉब हासिल करना, ठीक है। और मैक्सिमम आप ये कह रहे हैं कि अच्छी जॉब हासिल करने के बाद आप ये कहें मैं बहुत अच्छा इंसान हूँ क्योंकि मैं इंसानियत की खिदमत भी करता हूँ, वेलफेयर भी करता हूँ, घर भी चलाता हूँ और बेहतरीन जॉब भी करता हूँ। क्या इंसान कामयाब इंसान हो जाएगा? बोले भाई बाजार तो आम पैरामीटर के एतबार से एक बंदा जो अच्छी तालीम और अच्छी जॉब रखता है कामयाब है या नहीं? आम पैरामीटर में कामयाब किसको कहते हैं? देहातों में चले जाएं, लोगों से पूछें, हाँ बहुत अच्छे नंबर लिए, एक क्लास में आ गया, पहली दूसरी तीसरी पोजीशन ले ली, तो वो बहुत ही कामयाब कहलाए, ऐसा ही है ना। कोई छोटा सा उसको मेरिट का तमगा मिल गया तो वो और भी ज्यादा कामयाब कहलाए। उसके बाद जैसे ही उसने अपनी एजुकेशन खत्म की वो कंपटीशन इम्तिहानात में आ गया या किसी और जॉब पे आ गया, अच्छी जॉब मिल गई जिससे अर्निंग अच्छी है, तो वालदैन भी कहेंगे, दाएं बाएं वाले लोग भी कहेंगे कि ये बहुत कामयाब इंसान है, दुरुस्त है या नहीं? क्या एक आइडियोलॉजी वाले इंसान के नज़दीक भी यही मेरे कामयाबी है? बताएं मेरे कामयाबी डिफरेंट हो जाएगा। बस जब मेरे कामयाबी डिफरेंट हो जाएगा तो यूनिवर्सिटीज के अंदर आपका टारगेट भी डिफरेंट हो जाएगा, क्योंकि आप क्या मेयारे कामयाबी, हर इंसान कामयाब बनना चाहता है ना, नाकाम तो कोई नहीं बनना चाहता, हर इंसान कामयाब इंसान बनना चाहता है। बस आपने देखना है आपके नज़दीक मेयारे कामयाबी क्या है। और अगर मैं यूं कहूँ कि चूंकि मैंने कहा कि आपके और दूसरों के दरमियान फर्क रंग कद काट नस्ल इलाके का नहीं है, किस चीज़ का फर्क है? आइडियोलॉजी का, नजरिए का। तो ये सवाल का टाइम नहीं बचता है, टाइम नहीं होता है। तो मैं अभी यूनिवर्सिटी में पढ़ा हूँ, तीन यूनिवर्सिटी में पढ़ा हूँ और मैं कई इंटरनेशनल यूनिवर्सिटीज का विजिट भी किया है और फैकल्टीज से भी मिला हूँ, बाहर तालीम से भी मेरी अच्छी मुलाकात रही है और वो जो दुनिया के बड़े बड़े इदारों को चलाते हैं स्ट्रेटेजिक स्टडीज के, उनके साथ मेरा बहुत अच्छा इंटरेक्शन। मैंने पूरे एतमाद के साथ कह सकता हूँ, पूरे एतमाद के साथ, कि जो फहम और बीएम और जो सलाहियतें आपकी
یہ الہی تنظیم یعنی امامی اسٹوڈنٹ آرگنائزیشن آپ کے لیے ابھارتی ہے, اس کے نتیجے میں یہ بات یقینی ہو جاتی ہے کہ آپ بہترین تعلیمی میدان میں بھی بہترین شخص سوار بن سکتے ہیں اور اجتماعی امور میں بھی آپ کبھی غافل اور پیچھے رہنے والا ہو سکتے ہیں. میں اس کو چند مثال دیتا ہوں آپ کے لیے بات ہے. بتل گیا کم از کم پاکستان کے دیگر اسٹوڈنٹ آرگنائزیشن کا مطالعہ بہت گہرا ہے, ان کے ساتھ ہمارا بہت گہرا رہا ہے میرا طالب علم کے طور پر. تو میں ایک مثال آپ کو دیتا ہوں, کبھی آپ نے غور کیا کہ یونیورسٹی کے اندر جو شائن اسٹوڈنٹ ہوتے ہیں, اچھے اسٹوڈنٹ ہوتے ہیں تعلیمی لحاظ سے, اگر وہ بعض ایکسٹرا کریکولر ایکٹیویٹیز کے اندر جاتے ہیں تو اس کے اندر بھی وہ بھرپور آگے جاتے ہیں. ایسی مثالیں ہیں کہ وہ بیٹ بازی میں بھی آگے ہوتے ہیں, تقریروں میں بھی آگے ہوتے ہیں, کمپٹیشن میں بھی آگے ہوتے ہیں, بعض ایسے ہیں جو گیمس میں بھی آگے ہوتے ہیں. ہوتے ہیں کہ نہیں؟ اچھا, کیا گیمس وقت نہیں لیتے بتائیں؟ ذہن نہیں لیتی ہیں, صلاحیت نہیں لیتی ہیں. کیا وہ جو بیٹ بازی اور اس طرح کی چیزیں یاد کرنا ہے, کیا ان کے لیے آپ کو ٹائم اسپیئر نہیں کرنا پڑتا؟ کرتے ہیں. تو کیا ایسا نہیں ہو سکتا؟ وہ کرتے ہیں, اس کے باوجود وہ شائن اسٹوڈنٹ رہ سکتے ہیں. اس کی میں یہ مثال دوں گا, آپ میں سے ہر آپ میں سے کتنے دوست ہیں جو ڈرائیونگ جانتے ہیں, کار ڈرائیو کر سکتے ہیں, آپ کھڑے جو کار ڈرائیو کر سکتے ہیں, شاید یہ 2% 3%. اچھا, کتنے دوست ہیں جن کے اندر یہ صلاحیت موجود ہے وہ کار ڈرائیو کر سکتے ہیں؟ سب کے اندر یہ صلاحیت موجود ہے. ابھی آپ اپنی صلاحیت سے آشنا نہیں ہوئے, آپ کی یہ الہی تنظیم جس کے مختلف شعبے ہیں آپ کے اندر موجود ایسی ایسی صلاحیتوں سے آپ کو آشنا کر دیتے ہیں جس کے نتیجے میں آپ تعلیمی میدان میں بھی بہترین پیش رفت کرتے ہیں, اور اس کے بعد جب آپ پریکٹیکل لائف کے اندر جاتے ہیں تو وہی جو تعلیمی میدان میں شاید آپ کے پیرلل کھڑا تھا پریکٹیکل لائف میں ایک فیلئر بن جاتا ہے, لیکن جو تنظیم کے پروسیس سے گزرتا ہے وہ پریکٹیکل لائف کے اندر ایک کامیاب انسان بن جاتا ہے. کیا ایسی صلاحیتیں آپ کو تعلیمی تنظیم نہیں دیتی ہیں؟ میں جانتا ہوں کہ یونیورسٹیز کے اندر ہمارے کئی ایسے لوگ ہوتے تھے جو رٹے اور اس طرح کے معاملات میں بہت تیز ہوتے تھے, لیکن بات کو بیان کرنے کا مطلب بھی نہیں کرتے, ان کے اندر کلاس میں پریزنٹیشن دینے کی ہمت نہیں ہوتی تھی. ایسا ہے کہ کیا آئی ایس او پاکستان آپ کو یہ چیز عطا کرتی ہے, یہ صلاحیت دیتی ہے یا نہیں دیتی؟ اس کا مطلب ہے جب آپ آئی ایس او پاکستان کے اندر کام کر رہے ہوتے ہیں تو دراصل آپ اپنی تعلیمی ایکسپرٹیز کو انہانس کر رہے ہوتے ہیں, بہت بڑھا رہے ہوتے ہیں. وہ عام لڑکا جو بہت تھوڑے بہت زیادہ ٹائم میں ایک کام کو کرتا ہے, امامی اسٹوڈنٹ آپ کی جس طریقے سے تربیت اور آپ کی قابلیت صلاحیت کو اجاگر کر رہی ہوتی ہے, جس طریقے سے آپ کو ڈیولپ کر رہی ہوتی ہے سارے ماحول کے ذریعے سے, آپ وہ کام بہت کم مدت کے اندر کر رہے ہیں. اس کو بھی آپ کبھی انالیسس کیجیے. بعض وہ پہلو جو ہم نے ٹوٹلی وہ کیے ہوئے ہیں, نیگلیکٹ کیے ہوئے ہیں, وہ پہلو بھی ان شاء اللہ آپ کے لیے بیان کروں گا. بس کبھی آپ نے غور کیا وہ شخص جو صبح کی نماز ادا کرتا ہے, اس کے پاس روزانہ کی بنیاد پہ ایک عام فرد سے چند گھنٹے زیادہ ہوتے ہیں, درست ہے یا نہیں؟ یہ ہنر بھی آپ کو کون ادا کرتا ہے؟ عموماً لوگ اتنے متوجہ نہ بھی ہوں تو بھی آئی ایس او پاکستان کا نظم آپ کے لیے یہ صلاحیت پیدا کرتا ہے کہ آپ صبح نماز کے لیے اٹھتے ہیں, بعض بہت پہلے اٹھتے ہیں, بعض نماز کے لیے اٹھتے ہیں, بعض عشاء کے لیے اٹھتے ہیں, لیکن نماز پڑھنے کے بعد آپ کے پاس ایک مناسب وقت اویلیبل ہو سکتا ہے جس مناسب وقت کو آپ تعلیمی سرگرمیوں کو بہتر بنانے کے لیے لگا سکتے ہیں, اور پریکٹیکلی وہ ٹائم جو آپ نے اجتماعی امور کے لیے لگایا ہے وہ فوری طور پر کمپنسیٹ کرے. بس ہمارا پہلا کام تنظیم کا یہ ہے کہ تنظیم آپ کو یہ سکھائے کہ ریڈیوس کریں آپ کس کو ویسٹ رکھتا ہے. لہذا یہ ایک پوائنٹ آپ کے لیے رکھنے کا ہے, آپ ایک دن بیٹھ کر ہر بندے کا اپنا لائف اسٹائل غور کرے, اپنے 24 گھنٹے کا انالیسس کرے, روٹین کے 24 گھنٹے کا, کہ میں 24 گھنٹوں کے اندر اگر میں محنت کروں تو میں کتنے گھنٹے بچا سکتا ہوں. آپ میں سے کوئی بندہ ایسا نہیں ہوگا جو 4-5 گھنٹے سے کم گھنٹے نہ بچا سکے. اسے پتا چلے گا ہاں اگر میں 5 گھنٹے کی نیند پوری کروں, کے بعد فجر کے بیدار ہو جاؤں, اس کے بعد 2 گھنٹے یوٹیلائز کر لوں, उसके बाद इसके अलावा अगर मैं नमाज ज़ोहरैन के बाद ये थोड़ा सा टाइम स्केल कर लूँ, ये थोड़ी सी गपशप वाला मामला भी अगर मैं स्केल कर लूँ, ये थोड़ा सा ऐसा काम है कि जो मैं नेट पे बैठ के भी टाइम वेस्ट करता हूँ, ये मोबाइल पे गेम्स खेलने वाला टाइम भी अगर मैं इसको भी थोड़ा सा निकाल लूँ, ये जो टेलीफोन पर लंबी चैट करने वाला टाइम है गपशप का, इसमें भी अगर मैं थोड़ा सा कमी कर लूँ, मुझे लगता है कि अगर आप कभी अपना 24 घंटे का एनालिसिस करें और कभी कीजिएगा और कोशिश कीजिएगा आज ही रात करके सोएं, आपको पता चलेगा एक आम जवान रूटीन में अपनी जिंदगी के रोजाना की बुनियाद पे 4 से 5 घंटे बैठे कम से कम। बस आज आपकी तंजीम ने कम से कम आपके लिए ये मौका फराहम किया है कि आप अपने आप को एनालिसिस करें और आप अपने आप को देखें क्या ये मुमकिन नहीं है कि आप अपने इस वेस्टेज ऑफ टाइम को रोक सकें और प्रैक्टिकली आप जो है उस टाइम की अच्छी यूटिलाइजेशन के जरिए इंफ्रादी उम्र को भी अच्छे पैमाने पर रख सकें और इस समय उम्र को भी अच्छे पैमाने पर रख सकें। लिहाजा एक है रिडक्शन ऑफ वेस्टेज ऑफ टाइम और दूसरा है कि यूटिलाइजेशन ऑफ दैट टाइम, भाई उस रिडक्शन तो हो गई, अब उसको क्या करना है, उस टाइम की ऐसी यूटिलाइजेशन जो टाइम इज्तिमाई उम्र में सर्फ नहीं हो सकता, वो टाइम आप इंफ्रादी उम्र में और तालीमी मामलात में लगा लेंगे, बस प्रैक्टिकली आपको इज्तिमाई उम्र के हवाले से ज्यादा टाइम मिल जाएगा, क्योंकि आपके लिए ये क्लियर है आप जिस इमाम की बात करते हैं उस इमाम के दो लगन हैं, मुंतजर भी है और मुंतजर भी दुरुस्त है। क्या मतलब है, वो इमाम जिसका इंतजार किया जाए, आप कौन है, अपने जमाने के इमाम का इंतजार कर, लेकिन वो इमाम मुंतजर और मुंतजर का मतलब क्या है कि लेकिन वो इमाम की जो खुद भी इंतजार कर रहा है, इमाम किस चीज का इंतजार कर रहे हैं, बोले किस चीज का इंतजार कर रहे हैं, इमाम इस इमाम का जो इंतजार है वो आपकी तरफ लौटता है कि कब ये मिल्लत बेदार हो और अपनी इज्तिमाई जिम्मेदारियों को अदायगी करने के काबिल हो ताकि ज़हूर के लिए ज़मीना साजी हो और ताजिले ज़हूर इमाम ज़माने का, दुआ पढ़ते हैं कि नहीं पढ़ते आप, ताजिले ज़हूर इमाम ज़माने का इसका क्या मतलब है, ताजिले ज़हूर का ज़हूर में जल्दी फरमाना, ये जल्दी कैसे मुमकिन है, इसका मतलब क्या है जल्दी करने का, इसका मतलब कोई वक्त मुहैया भी हो सकता है लेकिन अगर कोई काम हम करें तो उसके नतीजे में ज़हूर में ताजील भी, अगर जल्दी ना हो सकती हो तो ताजील का कोई मतलब है, अगर जल्दी का इम्कान ना हो तो ताजील ज़हूर की दुआ करने का कोई मतलब है नहीं, ये जल्दी किस किसकी तरफ है, कमी कमी किसकी तरफ है, हमारी तरफ है। बस यकीनन इमाम की जो बेहतरीन सिफा है, आईसू पाकिस्तान में हमने जब पहली बार सिफा इमाम जमा का जाने सुना ना तो वो पहली बार हमने आईसू पाकिस्तान के सब कैंसिल कर सुना, आईसू की मुहिम परीक्षा के बाद हमारे जहन के अंदर एक एहसास पैदा होना शुरू हो गया, मैं एक आम इंसान नहीं, मैं अपने जमाने के इमाम के उस फौज का एक अदना सा कारकुन बन सकता हूँ जिसने पूरी कायनात में अदल और इलाही निजाम को लाना है और इस ताबूती निजाम से निजात दिलानी, मैं एक कतरा था, मैंने पहले दिन जब की बात आई सुबह महफिल में सुनी, मैंने खुद को एक समंदर से भस्म कर लिया, मेरी अपनी इस्तेदाद एक कतरे की थी लेकिन अब जब मैं सोचता हूँ तो मेरे अंदर जर्द समंदर का पैदा हो गया, मैं समंदर कहलाता हूँ कतरा नहीं कहलाता हूँ, आईएसओ ने हमें कतरे से समंदर बनाया। बस इंशाल्लाह आईएसओ पाकिस्तान जिस तरीके से आपकी काबिलियत साहित्य को डेवलप करती है और आपके अंदर स्किल्स पैदा करती है, कम्युनिकेट करने की स्किल पैदा करती है, आपके अंदर एतमाद और कॉन्फिडेंस पैदा करती है, आप जो पढ़ते हैं वो पढ़ते हैं सिर्फ सतही नहीं पढ़ते बल्कि आप उसकी गहराई में जाने की कोशिश करते हैं, आईएसओ पाकिस्तान आपकी जहनी और फिक्री सलाहियत को बहुत जला पहुंचती है, यानी आपको ऐसी जगह पर खड़ा कर देती है कि एक आम इंसान जिस काम को जिस पैटर्न पर करने के लिए फर्ज करे एक घंटा लगता होगा उसी इल्मी काम को करने के लिए शायद आईएसओ पाकिस्तान के जवान को निसफ घंटा चाहिए होगा, जो आपकी सलाहियत को बढ़े। और अब अगर हम हिस्टोरिकल जायजा लें, हम देखते हैं आपके तमाम साबिक बर्दी स्कूल की अगर आप बात करें, अक्सरियत बर्दी स्कूल की बात करें, कोई तरुका कोई इतफाक भी करना तकरीबन हर बर्दी सदर की अगर हम बात करें, जो बर्दी सदर सबसे ज्यादा मसलूब आदमी होता है ना तंजीम में, सबसे ज्यादा अमीर आदमी मर्दी सदर, आपके तमाम मर्दी सदूर आला तरीन तालीमी इदारों के स्टूडेंट हैं, آپ کوئی کسی پروفیشن کوئی یو ایٹی کا اسٹوڈنٹ رہا ہے, کوئی ایگریکلچر یونیورسٹی کا اسٹوڈنٹ رہا ہے, مختلف نیشنل اسلامک یونیورسٹی ہے, جن کے بارے میں آپ سمجھتے ہیں کہ وہ پاکستان کے اچھے پروفیشنل تعلیمی اداروں کے ہیں, اکثر گوز کوئی میڈیکل کالج کا اسٹوڈنٹ رہا ہے, ایسے تعلیمی اداروں کے اسٹوڈنٹ. دوست تاریخ کی تو ایک بڑی ذریعہ ہوتی ہے نا. اچھا کیا وہ تمام آپ ان کا جائزہ لیں؟ تو مجھے کوئی ایسی مثال یاد نہیں آ رہی. وہ جتنے بھی جتنے ہیں وہ اپنی سطح پر بہترین مادی اعتبار سے بھی کامیاب انسان ہیں. جابس پر ہیں تو بہترین جگہوں پر ہیں, بزنس میں ہیں تو بہترین جگہوں پر ہیں, پروجیکٹس میں ہیں تو بہترین جگہوں پر ہیں, مختلف کام اور ان نفس رکھتے ہیں تو بہترین جگہ پر کھڑے ہیں, اور پریکٹیکلی میکسیمم ٹائم دیا ہے انہوں نے. اس کے باوجود ہم نے دیکھتا ہے اکثر آپ کے جو یونیورسٹی اسٹوڈنٹس ہیں, جو آپ کے ایکس سی پیز ہیں, وہ اپنی یونیورسٹیز کے اندر بھی نمایاں ترین تعلیم جو ہم کو دی گئی. امتیاز رضی بھائی ہمارے, وہ انہوں نے کیا کیا کہتے ہیں اس کو, گولڈ میڈل لیا. کب لیا؟ جب وہ اس پاکستان کے بچے
تھے.
کچھ نہ کچھ وہ معیارِ کامیابی سے عام لوگوں کی نسبت زیادہ قریب ہیں اور زیادہ مطمئن ہیں اور زیادہ سیٹسفائی ہیں کہ الحمدللہ ہم نے اپنی زندگی کا وہ قیمتی ترین وقت, جو جنس انسان کی زندگی کا قیمتی ترین وقت کون سا ہوتا ہے, جس کے اندر انرجی سب سے زیادہ ہوتی ہے. سب سے زیادہ انرجی کس پیریڈ کے اندر ہوتی ہے؟ وہ آپ کی اسی پیریڈ کے اندر ہوتی ہے جب آپ یونیورسٹی گئے. اس کے بعد آپ دیکھیں انرجی جو ہے اس میں ڈکلائن آنا شروع ہو جائے. یونیورسٹی پیریڈ پیک ہے انرجی, بس جب پیک ہوتا ہے آپ کی انرجی کا, اس کا مطلب ہے آپ کا اجتماعی نتیجے کا بھی وہ دور پیک کر رہا ہے. اس میں آپ کے پاس پیک ہے. اب ہم سے کلام کی طرف آتے ہیں, اگر سوال جواب آپ کے پاس دیکھیں, ہر انسان جو یونیورسٹی میں جاتا ہے اس کا ٹارگیٹ یہ ہوتا ہے کہ اس نے تعلیم میں بہترین جگہ پر کھڑا ہو, اور اس کے بعد وہ جب تعلیم حاصل کرنے کے بعد معاشرے میں جائے تو بہترین جواب حاصل کر سکے. اور ایک امامیہ جوان نے یونیورسٹی کے اندر دو کام کرتا ہے, ایک وہ اچھی تعلیم حاصل کرتا ہے اور دوسرا وہ بہترین تربیت اور اصلاحی علوم سے گزرتا ہے. اور اس کا بھی پریکٹیکل لائف میں امتحان یہ ہوتا ہے کہ وہ تعلیم کو بھی اپنی امپلیمنٹ کرتا ہے. دو چیزیں اس کے پاس, ایک تعلیم اور ایک تربیت. وہ تعلیم کو بھی پریکٹیکل لائف میں امپلیمنٹ کرتا ہے اور اس تربیت کے معاملے کو بھی پریکٹیکل لائف میں امپلیمنٹ کرتا ہے, اور پھر عملی طور پر وہ ایک کامیاب انسان بننے کی طرف پیش کرتا ہے. ہم نے دیکھا ہے, ہم نے ایسے ایسے لوگوں کو دیکھا ہے کہ جو بڑے لوگ کہلاتے ہیں, جن کے بڑے بہتر کے پروجیکٹس ہیں, جن کے بہت بڑے بڑے ہیومن رائٹس اور انسانی حقوق سے ریلیٹڈ معاملات ہیں, وہ آواز کو بڑھا کے لیے کام ہے, لیکن عملی طور پر وہ لوگ کامیاب انسان نہیں ہیں. کیوں؟ اس لیے کہ وہ سب تو کر رہے ہیں لیکن وہ کسی آئیڈیالوجی کے ساتھ نہیں کر رہے ہیں, وہ بنیادی طور پہ اس استعماری نظام کے لیے کر رہے ہیں. آپ جو کچھ بھی کر رہے ہوں گے ان شاء اللہ وہ ایک آئیڈیالوجی کے تحت اور ایک سمت میں اپنا سفر جاری رکھے ہوں گے. اگر ہمارے سمت, اگر ہماری ڈائریکشن اور اگر ہمارے کام اپنے زمانے کے امام کے سمت, کام اور ڈائریکشن سے مطابق رکھتے ہیں تو ان شاء اللہ آپ ایک کامیاب انسان ہیں, اور ان شاء اللہ یونیورسٹی کے اندر بھی کبھی یہ نہیں ہوگا. میں نے نہیں دیکھا آپ کتنی پریکٹیکل لائف میں, یقین کریں ایک وہ صلاحیت ہے جس کو آپ نے کبھی کبھی انالیسس نہیں کیا, وہ ہے مانویت کی صلاحیت. جب ایک بچہ یونیورسٹی کے اندر نماز شب پڑھتا ہے نا, آپ نے کبھی سوچا بھی نہیں کہ خدا اس کو کیا کیا صلاحیتیں ادا کر رہا ہے. جب ایک انسان, ہم نے یہ دیکھا ہے کہ یونیورسٹی کے اندر ایک شخص آیا اور اس نے ہمارے ہاسٹل وارڈن کے ہاتھ چوم لی. ہاسٹل وارڈن کا میرے ہاتھ کیوں چوم لی؟ کہا دیکھو میں اپنے بچے کو یونیورسٹی میں آپ کے حوالے کرتا ہوں, اور یونیورسٹی میں میرا بچہ ہوتا ہے وہ مجھ سے پیسے مانگے میں دیتا ہوں, میری نگاہ کے سامنے نہیں ہے. وہ چاہے جو عیاشی کرنا چاہے, چاہے جس گمراہی میں پڑھنا چاہے, میرے پاس کوئی چیک اینڈ بیلنس نہیں ہے. کیا اب بھی میں تمہارے ہاتھ نہ چوموں؟ کیا اب بھی میں تمہاری تنظیم کا شکریہ ادا نہ کروں جس نے مجھے یہ اعتماد دیا ہے کہ میرا بچہ اگر کسی یونیورسٹی کے اندر ہے, میرا بچہ اگر کسی ہاسٹل کے اندر ہے, تو مجھے یہ یقین تو کسی دعائے مبارک کی محفل میں ہوگا، کسی ازدائی قرآن میں ہوگا، کسی اجتماعی وظیفے کی ادائیگی کے اندر ہوگا، یا لائبریری کے اندر ہوگا، تعلیمی میدان کے اندر مصروف ہوگا اور اپنی تربیت کے امور میں مصروف ہوگا. میرے لیے اس سے بڑا اطمینان کیا ہو سکتا ہے؟ کیا آپ کو میں تمہارے ہاتھوں کو نہیں دوں؟ کیا یہ ایک بات آئی اس کو پاکستان کی یونیورسٹیز کے اندر اپنے والدین کو نہیں ہے؟ اسی یونیورسٹی کے اندر جو فحاشی کا بڑا مرکز ہوتی ہے، اسی یونیورسٹی کے اندر کے جہاں انسان کا شریف رہنا بظاہر ایک ذلت کی علامت بن جاتی ہے، وہیں پہ آئی ایس او پاکستان آپ کو یہ پرائڈ ادا کرتی ہے کہ پورے فخر کے ساتھ آپ تعلیمی امور کو بھی انجام دے رہے ہوتے ہیں، اجتماعی امور کو بھی انجام دے رہے ہوتے ہیں، اور آپ کی شیعت آپ کی ڈگنیٹی کا سبب ہوتی ہے، آپ کے لیے چھپانے کا سبب نہیں. تو ان شاء اللہ تنظیم آپ کی تنظیم جب میں بات کرتا ہوں، آپ تنظیم سے بڑی بڑا امامی آرگنائزیشن ہے، آپ کی صلاحیتوں کو بھی بڑھاتی ہے، آپ کی تعلیمی معاملات میں بھی آپ کی پشتی بان بنتی ہے، اور آپ کو ایسی جگہ پر کھڑی کرتی ہے. آپ انفرادی میدان میں بھی ایک کامیاب انسان بنتے ہیں، اجتماعی میدان میں بھی کامیاب انسان بنتے ہیں، یونیورسٹی کے گرد میں بھی کامیاب انسان بنتے ہیں، اور جب عملی میدان میں جاتے ہیں تو بھی ان شاء اللہ کامیاب انسان بنتے ہیں. میں نے ایسے بہت لوگوں کو دیکھا کہ جنہیں اپنا مضمون تو ہر بار یاد ہے لیکن چار بندوں کے سامنے اپنا مضمون بیان کرنے کی صلاحیت نہیں رکھتے ہیں. آئی ایس او کی کبھی ان نعمتوں پہ جو خدا نے آئی ایس او کے ذریعے آپ کو دی ہیں کبھی آپ شمار کرنے لگیں گے تو شاید آپ شمار نہیں کریں. خدا آپ سب دوستوں کو اپنی سامان میں رکھے. کوئی کوشچن آپ سے رکھنے کا؟ میرا کہنے کی نام ہوں گے آپ سب دوستوں کو دیکھ چکے. جی
جب آپ بات کرتے ہیں تو صرف
آئی ایس او باقی بھی یونیورسٹیز کے اندر جب میں پریکٹیکل بات کروں باقی آئی ایس او کی بات کروں، اس لیے کہ عملی طور پر پاکستان کے اندر میں بلند ہر یونیورسٹی جا چکا ہوں، ہر تعلیم کے ادارے کے اندر جا چکا ہوں. عملی طور پر میں سمجھتا ہوں کہ اس وقت جو وظیفہ آئی ایس او پاکستان ادا کر رہی ہے اور جس بھی پلیٹ فارم پہ آپ کھڑے ہیں اسی کی بات بنتی ہے، کسی اور کا کام اس طرح ہے نہیں نہ کسی اور کو اس آئیڈیالوجی کو پیش رکھتی. ہم لوگ شیعہ ہونا ایک الگ بات، ایک آئیڈیالوجی کے اعتبار سے آپ آگے چلنا یہ الگ بات، یہ نہیں کسی اور نہیں. جی بھائی
سب آپ نے کہا کہ آئیسو کے نظر کا مطلب اور آئیسو کا مطلب انسان کو اجتماعی انفرادی طور پر بیان کرنا، کیا آئیسو کا نظریہ ہی ان کا مقصد ہے یا مقصد نظریہ ان کا مقصد ہے؟
لفظی بحث میں نے شیئر نہیں کر سکتا، لیکن اصل حدف آپ کی زندگی کا یہ ہوتا ہے کہ آپ اپنے نظریے کے مطابق چلیں اور اس نظریے کو حاصل کریں، آئیڈیالوجی کے مطابق چلیں. بس الٹیمیٹ ٹارگیٹ بھی آپ کا رضا خدا ہے. رضا خدا کی سیاست جسے آپ مقصد کہہ رہے ہیں، مقصد کیا ہے آپ کا؟ رضا خدا. رضا خدا کی سیاست ہوتی ہے وہ آپ کے زمانے کا ایمان ہے. اگر وہ خوش تو خدا خوش. اور آج کل کے دوست کی اس بات سے میں جیسے اتنا ہیڈ کروں، کبھی کسی دور میں یہ مشکل ہوا کرتی تھی کہ لوگوں کو ایمان کی خوشبودی کا پتہ نہیں چلتا تھا کہ ایمان کیا چاہتا ہے. یہ بھی ایک مسئلہ تھا، یہ نہیں تھا کمیونیکیشن گیپ تھا، فاصلے دور دراز تھے، امام بھی بعض پر مقید تھے، بعض پر مشکلات میں تھے، امام کی بات کہتے تھے تو وہ منتقل نہیں ہو پاتی. ٹھیک. آج آئے تو ناصر مقام شرازی نے خوبصورت بات کی ہے، آگاہ فرماتے ہیں آج اگر کوئی شخص یہ چاہے کہ وہ اپنے زمانے کے امام کا بہترین ناصر ہو تو اسے چاہیے کہ رحمۃ المعظم آیت اللہ سید علی خامنائی کا بہترین ناصر نہیں پسند کر سکتا اگر وہ آغا خامنائی کا بہترین ناصر نہیں. اور میں اگر آپ کے سسٹم کے حوالے سے کم از کم یہ کہوں کہ وہ ڈر جو کبھی آئمہ اور انبیاء کے دور میں بھی لوگوں کو ہوتا تھا کہ کیا میں یہ کام کر رہا ہوں، یہ میرے امام کے ادب سے مطابقت رکھتا ہے یا نہیں رکھتا، اس سمت میں ہے یا نہیں ہے، چونکہ اس وقت کمیونیکیشن گیپ کے مسائل تھے. آج آئی ایس او پاکستان نے نظریہ رہبریت کے ساتھ، نظریہ ولایت فقیہ کے ساتھ اتفاق کے ذریعے اس مشکل کو حل کر لیا ہے. اور آپ پورے یقین کے ساتھ جب اس نہضت کے اندر رہتے ہوئے کوئی کام کرتے ہیں تو آپ کو پورا یقین ہوتا ہے کہ رہبریت کی آشیرواد بھی ہے، اور انشاءاللہ چونکہ یہ چیک ہے ہمارے پاس زمانے کے امام کی آشیرواد کا، لہٰذا آپ بہت زیادہ اطمینان کے شکار ہوتے ہیں کہ آپ جو کام کر رہے ہیں دراصل نظریہ مہدویت کی تمیز سے نہیں کر رہے ہیں. تو اس سے بڑا اطمینان انسان کے لیے اور نہیں.
صاحب آپ کو ملازم کے دوران اجتماعی امور کا بہت زیادہ ضرور ہے، اور اسٹوڈنٹ کے لیے آپ کے نزدیک اجتماعی امور کو کون سے دور سے انجام دینا چاہیے؟
بہت اچھا. دیکھیں یہ بات بہت واضح ہے اور بہت واضح ہے کہ جب میں اجتماعی امور کی بات کرتا ہوں تو میرا مطلب یہ ہے کہ اس سے غفلت نہیں کرنی، لیکن اجتماعی امور کو ادا کرنے کے لیے اگر یونیورسٹی کے ایک اسٹوڈنٹ تعلیمی میدان کے اندر پیچھے رہتا ہے تو وہ نہ آئی ایس او کا اچھا اسٹوڈنٹ ہے اور نہ ہی وہ بہترین طریقے سے اجتماعی امور کی طرف پیشرفت کر سکتا ہے۔ ایک بندہ جس کو یونیورسٹی کے اندر بھیجا ہے اس کے والدین نے، اگر وہ یہ تو دیکھے کہ وہ روزانہ آئی ایس او کے ساتھ کہیں کہ نکلا ہوتا ہے، مظاہرے جیسے نیوز بھی کر رہا ہوتا ہے، لیکن عملی طور پہ ایک اچھا طالب علم نہیں ہے، وہ آئی ایس او کے لیے بھی مشکلات پیدا کر رہا ہے، اپنے لیے بھی مشکلات پیدا کر رہا ہے اور اجتماعی کام کے لیے بھی مشکلات پیدا کر رہا ہے۔ بس یہ بات کلیئر ہے، میں آپ سے لیتا ہوں یہ بات کلیئر ہے کہ یونیورسٹی کے اندر اجتماعی طور کی اگر بات کرتا ہوں تو اس کے لیے پہلی سیڑھی جس کے نتیجے میں آپ اجتماعی رول پلے کر سکتے ہیں وہ آپ کا تعلیمی میدان میں بہترین اور ایک کامیاب انسان کے طور پہ آنا ہے۔ اگر آپ اس کو توجہ نہیں دیں گے آپ آئی ایس او کے خلاف اور آئی ایس او کے مواد کے خلاف جائیں گے، یہ بات بڑی کلیئر ہے مجھے۔ ہاں یہ بات پہلے کلیئر ہوگی، میں اسی کو کر اس کے علاوہ دیکھیں الحمد للہ آئی ایس او پاکستان کو ہم نے یہ دیکھا ہے کہ آئی ایس او کے جو ادارے ہیں، آئی ایس او کے جو بی این ہے، آئی ایس او کی جو صلاحیتیں ہیں وہ عالمی سطح کی۔ آپ اب انفارچونیٹلی انسان بڑا کس سے ہوتا ہے، کبھی آپ نے سوچا کل کارڈ سے بڑا ہوتا ہے یا آئیڈیالوجی سے بڑا ہوتا ہے؟ آئیڈیالوجی سے بڑا ہوتا ہے۔ آئی ایس او آپ کو کل کارڈ نہیں دیتی لیکن آپ کو آئیڈیالوجی دیتی ہے۔ اچھی آئیڈیالوجی چھوٹی کام ہوتی ہے، میں پارا چنار گیا، پارا چنار میں ایک جگہ کی دشمن کی کام بھی ہے نا، لوگوں نے مجھ سے بات اور میں گلگت بلتستان کی یہ بات آگا، ہم سے تو گلگت بلتستان کا راستہ نہیں کھلتا، ہم سے تو پارا چنار کا راستہ پرامن نہیں ہوتا، ہم کیسے غزہ کی پٹی کی بات کرتے ہیں، ہم کیسے فلسطینیوں کی آزادی کی بات کرتے ہیں؟ ارے یہی تو دشمن کا کام ہے نا۔ آئی ایس او پاکستان نے آپ کو اس چھوٹی فکر سے جو آئی ایس او پہلے تھی بلند کر کے آج آپ کو جہانی فکر کے ساتھ مربوط کر دیا ہے۔ آج آپ فلسطین کی بھی بات کرتے ہیں، قدس کی بھی بات کرتے ہیں، دنیا کے مظلومین کی بات کرتے ہیں، ظالم نظام حکومت کے خلاف بات کرتے ہیں، پاکستان کی سرزمین پر وہ تمام امور کو انجام دیتے ہیں جس کے نتیجے میں آپ عامر بالمعروف اور نہی عن المنکر کا فریضہ، اجتماعی فریضہ ہے، اس کو بہترین طریقے سے ان شاء اللہ ادا کر سکتے ہیں۔ اور آئی ایس او کا جتنا پروگرام ہے، جتنا پروگرام آئی ایس او دیتی ہے سالانہ پروگرام، اور اس کے علاوہ جو مختلف گائیڈ لائنس دیتے ہیں، یہ سارے کے سارے آپ کی خالص اجتماعی امور کے اندر آتے ہیں اور ان شاء اللہ آپ اس کو بہترین امور کو ادا کر سکتے ہیں۔
شریعت جو اس وقت ایک ہوتی ہے جان نام ہے سامنے، ایک ہوتی ہے نفسیاتی جان، تو نفسیاتی جنگ کے خلاف تنظیم کس طرح اور کیسے مددگار ثابت ہو سکتی ہے، خصوصاً آئی ایس او امام کے سامنے؟
بہت اچھا، بہت اچھا۔ دیکھیں جو برادر نے بات کی نفسیاتی جنگ، نفسیاتی جنگ کا بنیادی مسئلہ جنگ دو طرح کی تھی، ایک عسکری جنگ اور ایک نفسیاتی جنگ۔ عسکری جنگ کس کو ہٹ کرتی ہے؟
باڈی۔
عسکری جنگ
باڈی
کو ہٹ کرتی ہے۔ نفسیاتی جنگ کس کو ہٹ کرتی ہے؟ ذہن کو۔ خطرناک کون سی؟ کیوں؟ یہ آئندہ نسلوں کو بھی اس کے اندر لے کے آ جاتے ہیں۔ بدل کر سکتا ہے لیکن ملت غلام نہیں بنتی، لیکن اگر فکر غلام ہو جائے تو ملت غلام بن جاتی ہے۔ آئی ایس او پاکستان کی یہ ساری کی ساری تاریخ گواہ ہے، آئی ایس او نے اس ملت کو غلامی کے پنجوں سے نکال کے پاکستان کی آزاد ترین ملت بنایا، یہ آئی ایس او نے بنایا۔ یہ مس، جیسے بھی میں نے کہا کیا آج بھی میں مختلف علاقے کے اندر جاتا ہوں وہاں لوگ یہ بات کرتے ہیں، اب اگر ہماری مجلسیں اور جلوس کا معاملات ٹھیک رہے، حکومت جو بھی چاہے آئے جائے، ہمیں اس سے کیا غرض؟ غرض ہے ہماری مجلسیں، اور یہ ایک بڑا غرض رکھتے ہیں۔ کیا چاہا جا رہا ہے کہ ہم اپنے زمانے کے امام کے کام کے ساتھ منسلک ہی نہ ہو پائے؟ بس آئی ایس او پاکستان میں اس نظریاتی اور فکری جمود کو توڑ کر پاکستان میں نئی ڈائمینشن کھولی ہیں، پاکستان میں جوانوں کو فکری طور پہ ایک نئی جگہ پر کھڑا کیا ہے، اور یہی وجہ ہے کہ آج بعض اوقات آپ کو ویسے کوئی کہہ دے کہ یار آپ یہ ویسٹ آف ٹائم کر رہے ہیں تنظیم کے اندر، آپ جب تنظیم کے اندر کام کر رہے ہوتے تو آپ خالصتاً عبادت کا فریضہ انجام کرتے رہتے ہیں۔ تو بہرحال آئی ایس او پاکستان نے نفسیاتی جنگ کے اندر جو مس ہیں ان کو توڑ دیا ہے، پاکستان کی سرزمین میں ملت کو نیا اعتماد عطا کیا ہے، اور انشاءاللہ جیسا کہ ریفرنس فیر موزن نے بھی کہا کہ جو ملت، ابھی آپ اگر ایران کی بات کریں اس تنازع میں یہ بات آپ کی کلیئر ہوگی۔ اچھا ایران کی کتنی مشکلات آپ جانتے ہیں؟ وہاں اقتصادی مشکلات ہیں، سماجی مشکلات ہیں، پابندیاں ہیں، ٹھیک ہے، اس سب کے باوجود کیوں کو ملت مقابلے میں کھڑی نہیں ہوئی حکومتوں کے مقابلے میں؟ مغرب نے یہ سارا اسی لیے کیا ہے نا کہ وہ لوگ अपनी हुकूमत के मुकाबले में खड़े हो गए, रहबरियत के मुकाबले में खड़े हो गए, इसलिए किया ना। क्यों नहीं हुई काम? इसलिए कि वो एक आगा और बेदार मिलत बन चुकी है, रहबरियत उसको एक आगा और बेदार मिलत बना दिया है। लिहाजा आज वो दुश्मन के अल्टीमेट टारगेट को समझते हैं और उसके सामने खड़े हो जाते हैं, उसके ऊपर झुकते नहीं है। आईएसओ पाकिस्तान ने भी बहरहाल इस मिलत को बेदार और एक आगा मिलत बनाना है और बना रही है, जिसके नतीजे में दुश्मन बहुत सारी साजिशें कर रहे हैं लेकिन वो अपनी साजिशों में कामयाब नहीं हो सकता और आप अपने मकसद की तरफ पेशरफ करते चले जाएंगे इंशाअल्लाह।
बखबर रहना इमाम या नौजवान का फर्ज है, तो एक सच्ची खबर आप कैसे हासिल कर सकते हैं इस दौर में? हजारों न्यूज पेपर है, टेलीविजन है, न्यूज चैनल है, किस तरह हम जो है ना मुआवजा करेंगे, कौन सी कसौटी है जिसके बेस पे हम जो है ना एक सच्ची खबर आ सकते?
शाबाश, मुझे बहुत खुशी हो रही है उसके सवाल से भी। देखें, एक रिवायत है, आप रिवायत बहुत आराम करते हैं, बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामुअलैकुम मुस्लिम, कलिसद मुस्लिम, जो शख्स को बेजार हुआ और उसने मुसलमानों के नूर पर गौर फिक्र ना की, वो हम में से नहीं है। ये इनायत पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है। बस इस मियार पे भी एक जवान अपने आप को करके कि मैं कितना इस मामले में काम कर रहा हूँ। दोस्तों, बड़ा अच्छा सवाल किया। आज अलहमदुल्ला ये मुश्किल थी, बड़ी हद तक ये मुश्किल खत्म हो गई है और आज आपके पास वेबसाइट्स के एतबार से भी और टीवी चैनल्स के एतबार से भी बहुत सारी एक्सेस जो है वो मौजूद हैं, जिसके नतीजे में आप करंट अफेयर का दुरुस्त तरीके तजिए और तहरीर कर सकते हैं और बहरहाल इसलिए एक आपके संदर्भ में से हैं। मैं आप दोस्तों की बात स्ट्रांगली रिकमेंड करूंगा, आपके पास आज इंटरनेट वाले डीटीएस वाले आपके पास मोबाइल अवेलेबल हैं, मैंने नहीं देखा किसी को, शायद किसी के पास हो इसके बजाय मोबाइल। 150 से 200 रुपये का खर्च होता है रोजाना की बुनियाद पर, 4-5 न्यूज साइट्स इसके अंदर फीड करें, बुकमार्क करें और रोजाना की बुनियाद पर रात सोते हुए आखिरी सोते हुए बेड के अंदर भी अगर आप 8 से 10 मिनट 5-7 मिनट की इसी पर वो एक रिव्यू कर लें तो आप नेशनल और इंटरनेशनल लेवल से बहुत बेहतर तरीके से हम आगे सकते हैं। बिलखसूस मैं इसमें भी रिकमेंड करूंगा, वो प्रेस टीवी का चैनल भी है और प्रेस टीवी की साइट भी है और भी कई साइट्स अभी तो आज भी हैं, उतना है बासाब है और भी कम से अवेलेबल है। और दूसरा यह है कि इंशाल्लाह आईएसओ पाकिस्तान आपको ये शोर भी दे रही है, जिसके नतीजे में एक तो खुद आप मगरबी मीडिया की खबरें देखेंगे, रॉयटर्स के जरिए देखेंगे, सीएनएन के जरिए देखेंगे, बीबीसी के जरिए से देखेंगे, टाइम मैगजीन के जरिए देखेंगे, न्यूज़ वीक के जरिए देखेंगे, फिर आप दूसरी तरफ प्रेस टीवी देखेंगे, तो आपका ये सलाहियत उजागर होना शुरू हो जाएगी ये कैसे हक को छुपाते हैं और झूठ बोलते हैं और झूठ का इतना तकरार करते हैं कि वो झूठ सच लगने लगता है और कैसे तस्वीर का दूसरा रुख आप प्रेस टीवी और इस तरह के आलम टीवी के चैनल है, इसी तरह अलमनारा की वेबसाइट है, इनके ऊपर जब देखेंगे तो तस्वीर का हकीकी रुख आपके लिए क्लियर होना शुरू हो जाएगा। उसके नतीजे में जो एक इमीडिएट फायदा होगा वो ये होगा आपको इनकी इन टेक्निक का अंदाजा हो जाएगा, जिसके जरिए वो पाकिस्तानी मीडिया के जरिए हमारे जहन के ऊपर मसर होने की कोशिश कर रहे हैं। कभी आपने सुना है मेरे किराने की दुकान हो और मैं साथ वाले बंदे की जिसकी किराने की दुकान है उसको ये इजाजत दे दूं कि मेरी दुकान के अंदर आगे अपना सामान बेच बोले होता है होंगे नहीं? आज आप देखते हैं कि बोर्ड टीवी चैनल्स जो आजाद टीवी चैनल्स का दावा करते हैं, वॉइस ऑफ अमेरिका के प्रोग्राम भी दे रहे हैं और बीबीसी के प्रोग्राम भी दे रहे हैं, ये आजाद टीवी चैनल नहीं है, ये अपनी ही दुकान के अंदर और इनका काम यही काम है, इसी काम के लिए दूसरों के टीवी चैनल्स को अपने जरिए ये है आपके जहन के ऊपर काम को करना चाह रहे हैं। लेकिन और अभी शाम की जो सूचना पाकिस्तानी मीडिया के जरिए पेश की जा रही है वो किस आंख से दी जा रही है? रेडर्स की, बीबीसी की, सीएनएन की, क्योंकि इनके तो कोई नुमाइंदे वहां पर मौजूद नहीं है। अलहमदुल्ला प्रेस टीवी ने जो काम किया है पूरी दुनिया के अंदर हर मंत्रालय में उनके रिपोर्टर्स और उनके रेडर्स मौजूद है, जिसके नतीजे में हकीकी तस्वीर जो है उनके पास अवेलेबल होती है और इसका जो कम अज कम फायदा होगा वो ये फायदा होगा कि पाकिस्तानी मीडिया में जैसे वो मिसकंसेप्शन और झूठ प्रमोट करते हैं, अगर आपने उनका ये कंपेरिजन देखा होगा डे टू डे मैटर के अखबार से तो बहुत जल्दी आप कोई भी खबर देखते हुए जज कर जाएंगे कि यह खबर दुरुस्त है और ये खबर गलत है, कि सही बात करके डिलीवर हो जाएगी इंशाल्लाह।
अगर आपने जब ऑर्गेनाइजेशन की बात की है तो जब आईएसओ का नाम मेंशन किया, आईएसओ के अलावा भी बहुत सी ऑर्गेनाइजेशन है जो इलाही मकासद के हसूल के लिए मसरूफ है हमारे, तो वो क्या खसूसियात है जिसकी बिना पर आप आईएसओ ही प्रेफर कर रहे
हैं? तो मैं एक तालिबे की बात कर रहा हूँ, यूनिवर्सिटी के अंदर कॉलेज के अंदर एक तालिबे की बात कर रहा हूँ, तो मैं पाकिस्तान में
दीनी तजीबे बहुत हैं, दीनी तरीके बहुत हैं, उनमें से मैं किसी को रद्द नहीं कर रहा हूँ, लेकिन मैं जो खालिस्तन स्टूडेंट ओरिएंटेड ऑर्गेनाइजेशन है उसमें से किसी को आई सबके करीब खरीद नहीं पाता, रिफ्लेक्टेड फिगर भी खरीद नहीं पाता हूँ, ब्रिलियंट भी खरीद नहीं पाता हूँ। और मैंने जैसे एक बात कही थी, इसके बाद मेरे लिए सारी बातें खत्म हो जाती हैं। आईएसओ के अंदर काम करते हुए मुझे कामल ही एतमाद होता है कि मैं जो काम कर रहा हूँ वो जमाने के ईमान की तारीफ और खुशहाली का सबक। जब मुझे ये यकीन है, क्योंकि ये इंतजाम के साथ बस है, जब मुझे ये यकीन है, मुझे इससे ज्यादा कोई और यकीन किसी और जगह से शायद न मिल सके। देखिए एक बात और ध्यान रखें, अच्छे और कीमती हदफ के लिए जो वसीला इख्तियार होता है वो भी कीमती होता है। आईएसओ जब भी हदफ बनेगा हम उसकी नक्की करेंगे और आप भी नक्की करेंगे। आईएसओ हदफ नहीं है, वसीला है, और चूंकि हदफ कीमती है और नेक है और मानवीयत से पुर है, इस हदफ की तरफ ऐसी ही कोई तंजीम हमें लेकर जा सकती है, लिहाजा इसलिए आईएसओ हमारे लिए कीमती है। और देखें कि इंशाल्लाह आप उसको समझे होंगे, खुदा जो नेमत अदा करता है, ये नेमत है ना, पूरे पाकिस्तान से आज आपको चैनलाइज किए, पूरे पाकिस्तान के लोगों को आप यहाँ बैठने का मौका मिला है। आज आप एक दूसरे के हालात का, दुख दर्द का, सलाहियतों का अंदाजा कर सकते हैं। आज आप अपने आप को एक कौम के तौर पर महसूस कर रहे होंगे। ये नेमत इलाहिया है जिसके नतीजे में ये हुआ है। बस खुदाई एक वादा है कि खुदा अगर किसी कौम को कोई नेमत अदा करता है तो वो ये चाहता है कि वो नेमत का हक अदा करे वो कौम, और इंशाल्लाह अगर आप उस नेमत का हक अदा करेंगे खुदा ये नेमत आपके दरमियान रखेगा भी सही और इसमें तोसी भी करेगा। लेकिन खुदा ना करे कि हम इस नेमत का हक अदा न करें तो फिर खुदा हक रखता है कि कोई भी अपनी नेमत वापस ले ले। आईएसओ के जैसी नेमत की जो हक अदा करना है वो आईएसओ का नाम जपना नहीं है, क्लियर है, वो आईएसओ का व्यर्थ करना नहीं है, बल्कि वो काम करना है जिसके लिए आईएसओ पाकिस्तान बनाई गई है। और इंशाल्लाह आप सारे दोस्त आईएसओ के उस काम की तरफ मुतवज्जे हैं और आईएसओ के रसूलैन की तरफ मुतवज्जे हैं और आईएसओ के सिर्फ नाम की तरफ मुतवज्जे नहीं है इंशाल्लाह। जी
हां साहब, दो सवाल। पहला सवाल ये है कि जितने भी आपने पीछे करते थे और भी तंजीमे के मुताबिक क्या अगर हम इधर भी इकट्ठा करें अपने साथ सर के सर एक में के एक हो जाए और एक बेहतरीन अंदाज से मुनज़म अंदाज से काम बड़े पैमाने पर जाए। और दूसरी बात, और इनके मिलने से जो जिससे जितने भी मजहबी ग्रुप हैं उन्हें अपने साथ मिला के और अपना एक ही और बेहतरीन वाहिद लीडर मुंतखब करें, चूँकि पूरे पाकिस्तान में जितने भी तशय्यो के खिलाफ जो साजिशें हद से ज़्यादा हो रही है उन्हें हद से ज़्यादा मुश्किल का मुश्किल का शिकार हो गए, तो एक वाहिद राय तक क्या इनमें नहीं हो सकते कि हम सब के सब मिल के एक
फैल जाएगा। और दूसरा ये कि डायरेक्टली शायद प्रभु ना हो, क्योंकि हमने आईएसओ की जब बात की है तो स्टूडेंट ऑर्गेनाइजेशन की जरूरत बात की है, कौमी जमात के तौर पर, लेकिन कौमी जमात से मुराद ये है कि इज्तमाही कौमी सियासत को बात नहीं की। लिहाजा उस जमात से जो आपका दर्द दिल है वही हमारा दर्द दिल है, वही हमारी ख्वाहिश है। अलबत्ता मैं बहुत मुस्तद हूँ कि अभी रिसेंट मसलन एक तीन चार दिनों में खुद मैं भी चूँकि एक दूसरी तरफ हूँ, लेकिन मैं नहीं चाहता कि हम आपके सामने इस तस्वीर पर दस्तखत करूँ। उसके नतीजे में अभी कम से कम ये इम्कान पैदा हुए हैं कि पाकिस्तान में जो काम करने वाले दो बड़ी तशय्यु की मजबूत सियासी जमातें हैं उनके दरमियान एक पहली मरतबा ज़ाब्ता इख़्तिलाफ़ तहरीरी तौर पर लिखा जा चुका है, साइन होना बाकी है, जिसके नतीजे में इंशाल्लाह हम आगे की बहुत अच्छी फिजा आइंदा के लिए और इंशाल्लाह खुदा ने हमें तौफीक दी कि चूँकि खलूस है, चूँकि अनंत नहीं है, तो इंशाल्लाह आप ये देखेंगे कि मुस्बत खबरें मजीद नहीं।
जी मेरा सवाल ये है कि इलेक्शन में आईएसओ का किरदार क्या है, क्योंकि आईएसओ इस हवाले से आम किरदार अदा कर सकता है, तो इस हवाले से थोड़ा
मेरे कहना है कि शायद आईएसओ पाकिस्तान की वजह से नजारत कोई इजलास करने जा रही है, ये इस स्टडी के जवाब देना मेरे लिए नहीं बनता, ये आईएसओ पाकिस्तान की वजह से ज़्यादा आपकी इंशाल्लाह शायद इस पर बहस करने जा रही है और वही सबसे अच्छा तरीका और अच्छी गाइडलाइन होगी। ये बात दुरुस्त है कि आईएसओ पाकिस्तान के बगैर कोई सियासी अमल नहीं कर सकता। आपने तो पहले सवाल किया
मोहम्मद वाले मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
कहा कि आई एस ओ एक वसीला है, हदफ नहीं है। तो इस तरह हुए कि मतलब मेरी एक अपनी जेर पे कंफ्यूजन है कि आई एस ओ का एक सीपी जो है ना यहाँ से फारिग होकर जब अगली जिंदगी में जाता है तो वो एक और पार्टी के साथ हो जाता है, जबकि आप जैसे अरकान कुछ और पार्टी के साथ हो जाते हैं, लेकिन उनकी नजरियात में क्वालिटी का डिफरेंस है। तो मतलब आई एस ओ का जो मंशूर है उसके बाद क्वालिटी का डिफरेंस किस तरह प्रोड्यूस हो रहा है, इसी
इस पर अगर कभी जरूरत होगी किसी के साथ आपके साथ बातचीत भी की जा सकती है, लेकिन इस तस्ना हर जगह पर होती है। इस तस्ना के ऊपर जनरल का आप फार्मूला नहीं लगा सकते, इस तस्ना इतना तो होती है जनरल जो है वो सबके लिए जरूरी होती है, इन जनरल ऐसा नहीं है, इन एक्सेप्शन ऐसा है। तो इसके लिए इंशाल्लाह आपके साथ बैठ के इसकी मजीद बात भी कर सकती है कि कभी ऐसा क्यों होता है, उसकी बहुत सारी वजूहत है, इंशाल्लाह उस पर अगर कभी मौका मिला तो आपके साथ बैठ सकता है।
सर पहले तो साबित भी का जो सवाल था उसी की जेल में, मतलब आप खुद भी मिलने से नजारत में माशाल्लाह, तो आपका पर्सनल क्या व्यू है एक आईएसओ का एक स्टूडेंट इंडिविजुअली क्या कर सकता है आईएसओ?
देखिए मैं इस बात का तो कायल हूँ कि अगर बुराई 100 के दर्जे पर है ना सियासी अखबार से, तो कोई ऐसी एफर्ट आपके पास अगर दो ऑप्शन हो, एक खामोशी और एक कोई ऐसी एफर्ट कि जिसके नतीजे में वो 100 का दर्जा 80 पे आ रहा है, तो आपको कम से कम रोल ग्रुप पे करना चाहिए जिसके नतीजे में आप उसको नहीं मिल सकते। लिहाजा मैं चूंकि ये पर्सनल ओपिनियन है इसको बिल्कुल डिबेट नहीं करना चाह रहा, आपका इरादा ही इस हवाले से अथॉरिटी है और आई सब मेरे से गुजार जब इज्तमाही भी फैसला करेगी तो हम सब उस फैसले की इंशाल्लाह बता देंगे।
इसके साथ साथ मतलब हमारे जो मेला के हम सब जानते हैं सारे ग्रुप्स में बैठी हुई है, तो उसके लिए भी ऐसी एफर्ट्स या कोई भी ऐसा किरदार जो आई एस ओ पाकिस्तान कर रही है, क्योंकि आई एस ओ पाकिस्तान का यही नारा है कि हम एक मतलब कनेक्टिंग ब्रांच का रोल प्ले कर रहे हैं तमाम इलाकी जमातों का जितनी भी पाकिस्तान में रहते हैं, तो उसके हवाले से क्या किरदार है ओवरऑल, मतलब जितनी भी इलाकी जो है उसके हवाले से क्या होता है?
लेकिन मैं समझता हूँ कि आई एस ओ पाकिस्तान के दो रोल बड़े इंपॉर्टेंट हैं, एक ये कि आज तक पाकिस्तान में जितनी भी कौमी जमातें हैं उनकी मदर ऑर्गेनाइजेशन आई एस ओ पाकिस्तान, उनके अंदर सबके आई एस ओ का रोल है जितनी भी कौमी जमातें हैं, और दुनिया के अंदर जितने भी पाकिस्तानियों के इंस्टीट्यूशन डेवलप हुए हैं उनके अंदर अगर कोर रोल इस ऑर्गेनाइजेशन से पर होता है, इसका मतलब है आपका दायरा इन्फ्लुएंस बहुत ज़्यादा है, आप आलमी सतह पर भी इन्फ्लुएंस करते हैं और लोकल सतह पर भी। कुछ काम होते हैं जो डायरेक्टली आई एस ओ कर सकते हैं, कुछ काम होते हैं जो आई एस ओ अपने साथियों के जरिए से जनरलाइज कर सकती है। अभी ये जबता इशार डेवलप हुआ है मसलन दो उसके दरमियान, और इंशाल्लाह इसका दायरा बढ़ जाएगा और मजीद जो हमारे बड़े हिस्से हैं और मजीद जो हमारी बड़ी शख्सियात हैं उनको भी इस दायरे के अंदर लिया जाएगा। तो उसमें जो मुझे लगता है या जो मेरी मालूमात है सबसे ज़्यादा कलीदी रोल जो है वो इमामिया यूके का है, जिन आई एस ओ पाकिस्तान के वो भारत तहसील प्रधान जो यूके में है उन्होंने सबसे कलीदी इनिशिएटिव लिया है और उन्होंने इन चीज़ों को स्टार्ट किया है। तो इंशाल्लाह आई एस ओ पाकिस्तान का ये जो रोल है इसके नतीजे में भी काफ़ी डेवलपमेंट सीन करना चाहिए। जी बस आपका फिर आखिर
जी
लेकिन एक बात यह है कि चूंकि मैं उस छोटी डिस्कशन में ही जाना चाह रहा था, कल जजीरे में ही बसना क्या ऐसा मुमकिन है? ऐसा मुमकिन है कि अमेरिका में जनाब जयकर की तोहीन की जाए और क्या में इंडस्ट्री के अंदर रहने वाला स्टूडेंट ये कहे इस सब से कोई कल मुमकिन है? जी ये सियासत आलमी सियासत आलमी सियासत है ना, ठीक है, सियासत से अगर कोई मुरज्जा ये मायना ले कि आप एमएलए एमपी बनना चाहते हैं तो ये वो मायना नहीं है जो हम लेना चाहते हैं। जहां आप बात कर रहे हैं हमारे नजदीक सियासत का मतलब ये है कि आप उन अमूर को इस तरीके से अंजाम, पाकिस्तान के अंदर मिलत तशरीफ कुदरतमंद नहीं है, जही है, पाकिस्तान के अंदर मिलत तशरीफ डिसीजन मेकिंग में शरीक नहीं है, पाकिस्तान के अंदर मिलत तशैयो को हत्या छोटे छोटे मामलों के अंदर भी बहुत जोर का सामना है,
اس کے اپنے حقوق پامال ہو رہے ہیں, اس کو اداروں کے اندر نمائندگی نہیں کی جا رہی, فوج کے اندر بھی ایک خاص طبقے کو داخل کر لیا گیا, شیعت کی نسل کشی کی جا رہی پاکستان کے اندر. کیا ایک کمزور ملت اپنے زمانے کے امام کی بہترین ناصر ہو سکتی ہے؟ نہیں ہو سکتی ہے. بس ہمیں پاکستان کی سرزمین پر قدرت مند ہونا ہے. لہذا ہماری سیاست یہ ہے کہ پاکستان کی سرزمین پر نہ امور خارجہ کے فیصلے, نہ داخلہ امور کے فیصلے, نہ اقتصادی امور کے فیصلے, کوئی بھی فیصلہ شیخ حسینی کی اس خواہش کے مطابق نہیں ہونا چاہیے جس کے اندر ملت تشیع پاکستان کا دخل ہو. یہ ہے ہمارا حال. ٹھیک ہے, لہذا اس حدت کے لیے آپ کو مرتبہ پارٹی سے اس کا وہ ایک لنچ ہی ہے, اس کے اوپر بحث بھی کر دیں. لیکن یہاں ہم جو سیاست کی بات کرتے ہیں, عالمی سیاست سے بھی ہم اسی ٹارگیٹ کی طرف جانا چاہتے ہیں, اور لوکل سیاست سے بھی ہمارے پاس وہی ٹارگیٹ ہے, کوئی اور ٹارگیٹ انشاءاللہ نہیں ہونا چاہیے. جی پلیز.
جیسے ہمارا پاکستانی نظام ہے, یہ نظام مکمل فیلئر رہ چکا ہے, اور ہم سب یہ مانتے ہیں کہ یہ شیطانی نظام ہے, تو پھر کیا ہمیں یہ دیکھ دیتا ہے کہ ہم اسی شیطانی نظام کا حصہ بن گئے, یا ان کے جو آج موجودہ سیاستدان ہیں یا ان کا کردار ماویہ سے پورا ان کو اسی طرح ہے, پھر ہم کس طرح ان کے ساتھ چل
سکتے ہیں؟ دیکھیے برادر, جیسے بعض معاملات میں آپ اضطراری طور پر مجبور ہیں, ان یونیورسٹیز کے اندر پڑھنے میں مجبور ہیں, ان اداروں کے اندر رہنے پر مجبور ہیں, ان بینکوں سے لین دین کرنے پر سودی نظام والے پر مجبور ہیں, یہ ہوتی ہے اضطراری کیفیت. ٹھیک ہے, اب آپ کو یہ دیکھنا ہے کہ اضطراری کیفیت کے اندر رہتے ہوئے آپ اس منفی کیفیت کو جیسے میں کہہ رہا ہوں 100 کے درجے پر ہیں, 80 تک لا سکتے ہیں کہ نہیں لا سکتے, 70 پہ لا سکتے ہیں, امیڈیٹ ختم نہیں کر سکتے. وے آؤٹ کیا ہے, طریقہ کار کیا ہے؟ ہم نے اس وے آؤٹ کو بھی رہبریت سے لے جایا, اور آج اگر ہم رہبریت کو دیکھیں تو آپ دیکھتے ہیں کہ مثلاً رہبریت کا اگر میں دنیا میں سب سے بڑا کسی کو مطیع قرار دیتا ہوں, حقیقی میں نے مطیع, تو وہ میں آغاز سے صدق ہو رہا دنیا میں. ٹھیک ہے, میں دیکھتا ہوں کہ ہمارے نظام سے بدترین نظام کہاں, بدترین مثلاً یہاں پاکستان کے اندر اگر پریزیڈنٹ شیعہ بننا چاہے تو قانونی رکاوٹ ہے, وزیر اعظم میں قانونی رکاوٹ, منسٹر میں قانونی رکاوٹ نہیں ہے, لیکن وہاں ایسا نظام ہے کہ جس میں حصہ لینے کا مطلب یہ ہے کہ آپ نے مور لگا دیا کہ پریزیڈنٹ کرسچن ہوگا. لبنان میں پریزیڈنٹ ہمیشہ کرسچن ہوتا ہے, آئین میں لکھا ہو. آپ کی شمولیت کا مطلب یہ ہے کہ آپ مور لگا رہے ہیں کہ پریزیڈنٹ کرسچن ہی ہوگا. لیکن یہ اس طرح کی شیخ حسینی نے کہا ہم پاکستان کی سرزمین کے اندر, چونکہ آپ جانتے ہیں شہید کے بارے میں امام خمینی کی ایک وصیت, کیا وصیت ہے؟ خط شہید عارف حسین حسینی کو پاکستان کی سرزمین پر زندہ رکھنا, یہ وصیت ہے امام خمینی کی وصیت. تو شہید حسینی نے کہا ہم پاکستان کی سرزمین میں بطور شیعہ, بطور مسلمان اور بطور پاکستانی, ہم ان تینوں حیثیتوں کا دفاع کرنا چاہتے ہیں. لہذا اگر آج تک ہم کیا بطور شیعہ کی حیثیت کا دفاع کر رہے ہیں, بطور پاکستانی اپنی حیثیت کا دفاع کر رہے ہیں, بطور مسلمان اپنی حیثیت کا دفاع کر رہے ہیں, نہیں کر رہے. اب آپ سوال کرتے ہیں سسٹم, کیونکہ یہ بہت ڈیٹیل ہے, میں صرف اتنا بتا دوں, کیا پاکستان کے آئین کے اندر لکھا ہوا ہے یا نہیں کہ پاکستان میں کوئی ایسا قانون نہیں بن سکتا جو قرآن اور سنت سے منافی ہو؟ کیا اس کا مطلب ہے یہ جنگ پاکستان کے اندر لڑی جا سکے یا نہیں؟ ہم اس اصل کو زندہ کرنا چاہتے ہیں پاکستان کے آئین کے اندر لکھا ہوا, تو ان شاء اللہ اس کے امکانات موجود ہیں. ایک تفصیلی بحث ہے, اس کے اوپر بات ہو سکتی ہے, لیکن پریکٹیکلی آپ کے پاس امکانات ہیں. موضوع سے ہم ہٹ رہے ہیں, موضوع تنظیم اور وہ تھا, اور صاحب اسٹیج نے بھی کہہ دیا ہے کہ وقت